This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिसवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु आजको कार्यक्रममा. विशेष गरी तिजको यो रमझममा तिजको लागि व्रत बस्नुभएका आमा दिदी बहिनी दाजु भाउजूहरू दिदी बहिनी आमा भाउजूहरू माइजूहरू सबैलाई, विशेष गरी महिला नेपाली दिदी बहिनीहरूलाई धेरै धेरै तिजको शुभकामना व्यक्त गर्न चाहन्छु. आजको यो साँझ मार्फत म विनोद. श्रोता, हरेक सोमबार बेलुका 8 बजे न्युजिल्यान्ड समयअनुसार क्राइसिसको यो मद्रास स्ट्रिटमा रहेको यो रेडियो फ्रिक्वेन्सी मोडुलेसनको 96.9 मेगाहर्ज मार्फत कार्यक्रम नमस्ते नेपाल बेलुका 8 बजे आउने गर्दछ. आज अलिकति पारिवारिक टेक्निकल कठिनाइले गर्दाखेरि आज 8 बजे नै प्रसारण हुन सकेन, त्यसको लागि पनि क्षमा प्रार्थी छु. त्यसबाहेक हामी कार्यक्रम नमस्ते नेपालमा मिठा मिठा खबर जानकारीहरूको साथमा नेपाली गीत सङ्गीतहरूको प्रसङ्ग लिएर आउने गर्दछौँ. आजको साँझमा पनि ती क्रमहरू छँदैछ श्रोता. विशेष गरी हरित तालिका तिज देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ. आधुनिक समाजमा तिजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो. सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यताअनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको साथमा उनी उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ. यसरी आफू जन्मेको घर, मातापिता, भाइ बहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तिजको पर्वको गहन महत्त्व रहेको हुन्छ. तिजमा महिलाहरूलाई मिठा मिठा भोजन परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ. महिलाहरूलाई पराई घरको विभिन्न जिम्मेवारी, तनाव साथै माइतीको सम्झनाको खाडालाई कम गर्न यो पर्वको ठुलो भूमिका रहेको हुन्छ. हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिजमा विवाहित महिलाहरू आफ्नो पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहित सुएको वरको आशा राखी व्रत बस्छन् भन्ने धार्मिक विश्वास पनि रहेको छ. यस्तै क्रममा नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले पनि क्राइस्टचर्चमा गत आइतबार तिजको दरखाने कार्यक्रमको भव्यताका साथ सम्पन्न गरिसकेको यहाँहरूलाई जानकारी भइ नै सकेको छ. त्यसैले धेरै पछिको भेटघाट भयो, दर्क रमाइलो भयो. तिजको रमाइलो त छँदैछन्. नेपाली वेशभूषा परम्पराका साथ सजिनुभएका र ठाटिनुभएका दिदीबहिनीहरूको यो भेटघाटले माइतीको एउटा माहौल बनेको थियो जस्तो लाग्छ. श्रोता, यसरी आजको कार्यक्रममा म यहाँहरूलाई यसरी नै तिजको प्रसङ्गहरूको उठान गरेर नै सुरुवात गरि नै सकेको छु. क्राइसिसमा रहेको यो प्लेन्स एफएम मार्फत प्रसारण हुने कार्यक्रम नमस्ते नेपाल plainsfm.org.nz गइसकेपछि पनि यही समयमा कार्यक्रमसँग प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुन्छ. त्यो बाहेक नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्क सेयर गरिरहेका छौँ, सेयर गर्दै आइरहेका छौँ. त्यस मार्फत पनि यहाँहरू जोडिनु भएको छ. त्यस्तो हौसला, सहयोग र हामीलाई प्रतीकात्मक रूपबाट आशा भरोसा दिनुभएकोमा यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु. श्रोता, तिजको कुरा त छँदैछ, त्यो बाहेक तराई मधेस क्षेत्रमा चौठ चन्द र चौर चन्द पर्व पनि मनाइँदैछ. छठपछिको दोस्रो ठुलो पर्वका रूपबाट मनाइने चौठ चन्द्र पर्व व्रतालु दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ. भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलङ्कबाट मुक्त पाइने विश्वास रहेको छ. श्रोता, यो त चाडपर्वसँग जोडिएका प्रसङ्ग भए। त्यो बाहेक घरमा खाना पकाउने इन्धनको रूपमा हाइड्रोजनको प्रयोग गर्न नेपाल सफल भएको यो खुसीको खबर पनि सायद यहाँहरूबाट लुकेको छैन जस्तो लाग्छ। नेपाल, बेलायत र स्विजरल्यान्डका एक दर्जनभन्दा बढी वैज्ञानिकहरूले 18 महिनादेखि गरिरहेको प्रयोग सफल भइसकेपछि नयाँ ढङ्गबाट डिजाइन गरिएको चुलोमा हाइड्रोजन इन्धन प्रयोग गरेर 7 मिनटमा खाना पकाइएको थियो भनेर पनि खबरहरूमा उल्लेख गरिसकेको छ। त्यस्तै श्रोता, चालु आर्थिक वर्षको पहिलो महिनामै 1,16,00,000,000,000 विप्रेषण आप्रभ वा भनौँ त्यसलाई सजिलो हामीले बुझ्दै आइरहेको रेमिट्यान्स भित्रिएको छ नेपालमा। गत वर्षको साउनको तुलनामा रेमिट्यान्स 25.8% बढेको देखिएको छ। अर्कोतर्फ अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन हुँदा पनि नेपाली रुपियाँ रेमिट्यान्सको वृद्धि देखिएको छ। त्यस्तै श्रोता, कर्णालीमा विकासको कुराहरू भनिन्छ, देश विदेशमा विकासको कुराहरू सुनिन्छ, देशका विभिन्न क्षेत्रमा विकासको आशा गरिएको हुन्छ। कर्णालीमा 3 वर्षमा 78.95 किलोमिटर मात्र सडक कालोपत्र भएको छ। कर्णालीमा मुगु हुम्ला र डोल्पामा सडक नै कालोपत्र गरिएको छैन भने हुम्ला सदरमुकाम सिमिकोट अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको पनि छैन। श्रोता, चाडपर्व र यी यस्तै खबरहरूको साथमा कार्यक्रम नमस्ते नेपालको आजको उठान गरि नै सकेको छु। अब तिजको माहौल छ, तिजको पर्व मनाउँदै गर्नुभएका सम्पूर्ण दिदीबहिनीहरूलाई तिजको फेरि पनि शुभकामनाका साथ यो रमाइलो गीतको एउटा रिमिक्स भर्सन यहाँ प्रस्तुत गर्दैछु। हजुर श्रोता, तिजको यो गीतको कुरा अब गर्ने बित्तिकै यहाँहरूलाई चलचित्र कन्यादानको गीत वा भनौँ त्यसको आसपासको मानसपटलमा स्मरण आइ नै हाल्छ। विक्रम सम्बत 2048 सालको उक्त फिल्ममा समावेश यो गीत आज पर्यन्त पनि उत्तिकै कालजयी र मर्मस्पर्शी छ। हुन त हामीले यो रिमेक परिमार्जन गरेको वर्षन बजाएका थियौँ, यद्यपि त्यस यता यो गीतका सयौँ रिमेकहरू बने पनि यसको कालजयिता वा भनौँ मूल गीतको अझै पनि कालजयिता मरेको छैन। तर अहिले पनि तिज भन्ने बित्तिकै उक्त गीत धेरैको रोजाइमा पर्दछ। त्यति बेलाको समाज र सम्बन्ध दर्शाउने यो गीतलाई चेतन कार्कीले लेखेका हुन्। मनोहरी सिंहको सङ्गीत र सुषमा श्रेष्ठ, जसलाई पूर्णिमा श्रेष्ठको रूपबाट पनि बुझिन्छ, उनको स्वर रहेको यो गीत 3 दशक पछि पनि उत्तिकै लोकप्रिय रहेको छ। वसुन्धरा भूषाल, सुभद्रा अधिकारी, गौरी मल्ल लगायतले अभिनय गरेको यो गीतको नृत्य निर्देशन वसन्त श्रेष्ठले गरेका थिए। श्रोता, यसरी यो गीत वा भनौँ 3 पात्रको मनोविज्ञानमा तयार पारिएको यो गीतले नाच्न र रमाउन महिलाहरूलाई आह्वान गर्दछ भन्ने अभिलाषा र यस्तै कामनाका साथ तिजको यो रमाइलो पनि अहिले चलि नै रहेको छ। श्रोता, यो तिजको प्रसङ्गपछि म अब अरू प्रसङ्गहरू क्रमशः जोड्न चाहन्छु। अब हुन त घर छिमेकको कुराहरू पनि हुन्छ, अहिले हामी विदेशमा बस्दै गर्दा तिजको रमाइलोको कुरा पनि हामीले यहाँ जोडिनै सकेका छौँ। विदेशमा बस्नेहरूको अभिलाषा र आकाङ्क्षाहरू हुन्छ, आफ्नो अधिकारको कुरा त एक ठाउँमा छ भने अर्कोतर्फ आफ्नो अधिकार प्रयोग गर्ने अभिलाषा र नेपालको विकास र समृद्धिको अपेक्षा पनि अर्को ठाउँमा रहेको छ। यसैबीच हुन त बेला बखतमा आइ नै रहन्छ, आउँछ, तर हुने बेलामा हुँदैन, हुनै पर्ने बेलामा हुँदैन। त्यस्तै एउटा विदेशमा बस्ने नेपालीहरूसँग जोडिएको एउटा प्रसङ्ग यहाँ जोड्न चाहेँ श्रोता, जसले विदेशमा बस्ने नेपालीहरूले मतदानको कुरा हो। अहिले त पछिल्लो पटक नो भोट र विदेशमा रहेका नेपालीहरूले मतदान पाउने कुराको यो प्रसङ्ग यहाँ जोड्न चाहेँ। निर्वाचन आयोगले नो भोट र विदेशमा रहेका नेपालीहरूले समानुपातिकमा मतदान गर्न पाउने गरी प्रस्ताव गरेको खबरहरू पाइरहेको छ, यद्यपि प्रधानमन्त्रीले पनि त्यसको घोषणा गरेको वक्तव्य आइ नै सकेको छ। मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले सम्बन्धित मुलुकमा रहेको वा भनौँ त्यहाँ तोकिएको नेपाली कूटनीतिक नियोगको सहयोगमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्ने र त्यस्ता मतदाताले प्रतिनिधि सभाको समानुपातिकतर्फको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्थाको पनि प्रस्ताव गरिएको खबर छ। त्यस्तै श्रोता, सर्वोच्च अदालतको आदेश अनुसार नो भोटको व्यवस्था पनि गरिने निर्वाचन आयोगको सो प्रताश निर्वाचन आयोगले पछिल्लो पटक प्रस्ताव गरेको छ। कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भने मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने नो भोट गरी मतदान गर्न सक्ने व्यवस्था पनि गरेको छ, जसले गर्दाखेरि यसरी कुनै पनि उम्मेदवारलाई सदरमतको पचास प्रतिशत भन्दा कम सदरमतको 50% बढी मतदाताले नो भोट भनेर भनेमा निर्वाचन रद्द गरिनेछ। त्यसपछि पुनर्निर्वाचन हुँदा अस्वीकृत व्यक्ति फेरि उम्मेदवार हुन नपाउने व्यवस्था समेत गरिएको छ। श्रोता, यसरी नो भोट र विदेशमा बसिएका नेपालीहरूसँग जोडिएको यो प्रसङ्ग पनि गरे। हुन त विदेशमा बस्ने नेपालीहरूले मतदान गर्न पाउनुपर्छ, पाउँछन् भन्ने कुरा धेरै अगाडिदेखि चलिआएको हो। आशा गरौँ आउँदो वर्ष वा 2084 यदि मध्यावधि नभएको अवस्थामा चुनावमा के कसरी संलग्नता हुन पाइन्छ त्यो भन्ने प्रतीक्षाकै विषय रह्यो। श्रोता, अहिले पछिल्लो पटक अब अलिकति फरक खालको खबरलाई उठान गर्दाखेरि नेपालमा बाँझो जग्गाको सङ्ख्या अलिकति बढेको जस्तो पछिल्लो अध्ययनले देखाएको छ। हुन त यो खुसीको खबर भएन, यद्यपि त्यो प्रसङ्गलाई पनि यहाँ जोड्न चाहेँ। खेती किसानी उसै पनि नेपालमा आकर्षक पेसाको रूपबाट हेरिँदैन। त्यसमाथि पनि तन्देरी पुस्ताको विदेश गमन, तराई र सहरी क्षेत्रतिरको बसाइसराई तथा घट्दो उब्जनीका कारण गाउँका खेतीबारीहरू छाड्न थालिएको छ। एक दशक अघिको तुलनामा नेपालमा बाँझो जग्गा दोब्बरले बढेको नयाँ सर्वेक्षणले देखाएको छ। राष्ट्रिय कृषि गणना 2078 अनुसार देशमा 60,542 हेक्टर जग्गा अस्थायी बाँझोपनमा रहेको छ। यो एक दशक अघिको तुलनामा झन्डै दोब्बर पनि हो। यद्यपि श्रोता, यो देशको कुल कृषि चलनमा रहेको जग्गाको ठुलो हिस्सा भने होइन। कृषि गणना अनुसार नेपालको 22,18,000 हेक्टर जमिन खेतीपातीका लागि किसान परिवारको चलन चल्तीमा रहेको छ। यसको 2.7% अहिले आएर बाँझो देखिएको कुरा हो। श्रोता, यो बाँझो जग्गाको दोब्बर अहिले पछिल्लो पटकको सर्वेक्षणको प्रसङ्ग यहाँ उल्लेख गरिसकेपछि यहाँहरूलाई खुला सिमानासँग जोडिएका समस्याहरूसँग यहाँहरू अवगत हुनुहुन्छ। हामी लिपुलेकको कुरा पनि गऱ्यौँ, पूर्वका मेची नदीका आसपासका गाउँहरूको पनि कुरा गरिसकेका छौँ। त्यसपछि यी यस्तै कुराहरू छन्, भारतले प्रकाशित गरेको नक्सा अनि चिनले अहिले पछिल्लो पालि हामीले प्रकाशित गरेको नक्सालाई समावेश नगरी प्रकाशित गरेको नक्सा र प्रधानमन्त्रीको चीन भ्रमण, आखिर कसरी कूटनीति यी कुराहरू कसरी सल्टिन्छन् त्यो पनि हेर्नै बाँकी छ। यद्यपि नेपालको भू अवस्थितिका कारण कमजोर सीमाको फाइदा उठाएर केही गतिविधि भएमा त्यो देशको विश्वसनीयतासँग जोडिने भन्दै खुला सीमासँग जोडिएका सुरक्षा चुनौती राम्ररी निगरानी गर्न नसके पनि त्यसतर्फ पनि सचेत रहेको भनेर नेपाली सेनाले जनाएको छ। नेपाल र भारतबीच पूर्व पश्चिम दक्षिणमा गरेर 1800 किलोमिटर भन्दा लामो खुला सिमाना छ, जुन उसका 5 राज्यहरू उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल, सिक्किम र उत्तराखण्डसँग जोडिएको छ। चिनतर्फ भने उसको नेपालको सीमा चिनको सुशासित क्षेत्र तिब्बतसँग जोडिएको छ। झन्डै 1400 किलोमिटर दुई देशबिचको सिमाना छ, जुन भारतसँगको जस्तो खुला भने छैन। हाल सीमा सुरक्षाको जिम्मा गृह मन्त्रालय अन्तर्गत रहने सशस्त्र प्रहरी बलको छ, तर नेपालको सुरक्षा व्यवस्था प्रति विश्वस्त हुन नसकेर भारततर्फ उच्च संख्यामा सीमा सुरक्षा बल तैनात गरिएको छ। तर त्यसका बावजुद पनि नेपाली सेना पनि त्यसतर्फ सचेत रहेको सङ्केत दिएको छ। हुन त केही वर्ष अगाडि राष्ट्रिय योजना आयोगको पहलमा 3 वर्षे कार्ययोजना भनेर सीमासँग जोडिएको विषयमा सेनाले पनि सहकारी गर्ने कुरा उल्लेख गरिएको थियो। श्रोता, अब यो पछि एउटा मिठो गीत यहाँ प्रस्तुत गर्न चाहे, त्यसपछि बाँकी रहेका प्रसङ्गहरू उठाउँदै जाने नै छु।
फुल बुट्टा बारेको
ओइ बारेको
डालीमा सुगर माइना छ,
डालीमा सुगर माइना छ, डालीमा सुगर माइना छ,
ए माइनालुलाई साह्रै मन पारेको
ओइ पारेको
सम्भावित प्राकृतिक विपदको बेलामा ध्यान दिनुपर्ने कुरा।
श्रोताहरू, यो गीतपछि फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहेँ। अनि तिजको कुराहरू थियो, हामीले तिजको कुराहरू पनि गरि नै सकेका छौँ अनि अन्य खबरहरू पनि जोडि नै सकेका छौँ। बेलुका 8 बजेदेखि प्लेन्स एफएम 96.9 MHz सुरु भएको कार्यक्रम नमस्ते नेपालमा आज प्राविधिक कठिनाइका केही सङ्केतहरू यहाँहरूले पनि सुन्नुभएको छ, कृपया त्यसको लागि भने क्षमा गर्नुहोला। श्रोता, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले तिजको कार्यक्रम गरि नै सकेको छ। अब तिजमा यहाँहरूले भेटघाट, रमाइलो, दरखाने कार्यक्रमहरू सम्पन्न भइ नै सकेको छ। त्यस्तै क्राइस्टचर्चमा नै सक्रिय रहेको सिएनएस वा भनौँ क्यान्टरबरी नेपाली सोसाइटीले पनि तिजको कार्यक्रम सम्पन्न गरिसकेको छ। धेरै नेपाली दिदीबहिनीहरूको पनि भेटघाट भइ नै सकेको छ। यसरी हामीले यो कार्यक्रमहरू, तिजको कार्यक्रमहरूको यो क्राइस्टचर्चमा पनि एउटा माहौल बनेको छ। त्यसको सहभागिता र त्यसको विदेशमा रहँदाको यो तिजको दर र त्यसको सहभागितालाई पनि हामीले प्रशंसनीयहरूबाट लिनुपर्ने हुन्छ। जहाँसम्म नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका अन्य कार्यक्रमहरू छ, अब दसैँको कार्यक्रमहरू छ, दसैँको छुट्टै खालको कार्यक्रम हुन्छ, तिहार छ, त्यसपछि नयाँ वर्ष, अनि बिचबिचका भेटघाटहरूको प्रसङ्ग हुन्छ नै। अहिले नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी र क्यान्टरबरी नेपाली सोसाइटीले संयुक्त रूपबाट दसैँको क्रममा वा आफ्नो दसैँको अवसरमा दसैँ धमाका 2023 कार्यक्रम आयोजना गर्न लागेको छ। यो कार्यक्रममा नेपालबाट गायक प्रमोद खरेल, गायिका मेलिना राई र हास्य कलाकार सुमन कार्कीहरू आउँदै हुनुहुन्छ। उहाँहरूको विशेष प्रस्तुति सो क्रममा रहनेछ। त्यसको टिकट पनि बाहिरी नै सकेको छ, कृपया यहाँहरूले बुकिङ गर्नुहोला। अब यो 21 अक्टोबर बेलुका साँझ हुने यो कार्यक्रममा यहाँहरूले नेपाली कलाकारहरूसँग यसपालिको दसैँ सँगसँगै नेपाली गीत सङ्गीत र स्टेज सोमा अलिकति आफ्नो प्रखरता देखाउँदै आएका सुमन कार्कीका एउटा विशेष प्रस्तुतिहरूले पनि अलिकति माहौल बनाउने प्रयास हुनेछ। कृपया त्यसमा सहभागी हुने प्रयास गर्नुहोला। त्यस्तै हामीले दसैँको कुरा त गरि नै सक्यौँ। त्यो बाहेक नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले साप्ताहिक रूपबाट भाइ बहिनीहरूका लागि नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेको छ र त्यस्तै ब्याडमिन्टनको अभ्यासको क्रम पनि छ अनि स्विमिङको क्लास पनि छ महिला दिदीबहिनीहरूको लागि शनिबार 4:30 बजे फारनोई स्पोर्ट्स सेन्टरमा। त्यसैले आफूलाई उपयुक्त हुने खालको विधामा सहभागिताका लागि आफ्नो इच्छा कृपया सोसाइटी समक्ष प्रस्तुत गर्नुहोला। अनि अब अहिले मौसमको तलमाथि हुँदाखेरि समय र स्थानको परिवर्तित सेड्युलको लागि पनि सोसाइटीको इन्टिग्रेट भाइबर ग्रुपमा फलो गर्न सक्नुहुनेछ। यस्तै खालको अनुरोध यहाँहरूलाई अब प्रस्तुत गरिसकेको छु, अनुरोध यहाँहरूलाई दोहोऱ्याइ नै सकेको छु। अब विशेष दिनहरू यस अहिले त अब चाडपर्व मय नै भएको छ। अब प्रत्येक वर्षको असोज 1 गतेको कुरा गर्ने हो भने विश्वकर्म पूजा पनि छ। सायद यहाँहरूले पनि सवारी साधन, फलाम उद्योग अनि अन्य धातुजन्य कल कारखानाको पूजा आजा गरी मनाइने विश्वकर्मा पूजा पनि त्यसै अनुकूलले मनाउनु भयो होला जस्तो लाग्छ। विश्वकर्मा पूजाको अवसरमा बिहानैदेखि कल कारखानामा रङ्गी चङ्गी ध्वजा पताका टाग्नुका साथसाथै विशेष पूजा गरिन्छ। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिइसकेपछि विश्वकर्माले समुद्रको बिचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास पनि रहेको छ। एकै रातमा समुद्रको बिचमा भेदद्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रूपबाट पनि माने त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविदहरूको भनाइ पनि रहेको छ। त्यस्तै श्रोता, अब यो असोज 1 गतेको कुरा भयो। असोज 3 गते आउँदो बुधबारका दिन अब विक्रमसम्म 2072 सालमा सङ्घीय गणतन्त्र नेपालको पहिलो संविधान घोषणा गरिएको थियो। त्यसको पनि विशेष अवसरको रूपबाट लिइन्छ नेपाली समाजमा। हुन त संविधान बन्दाखेरिको जुन उत्साह र उमङ्गहरू हामीले आशा गरेका थियौँ तीहरू अझै पनि पाउन सकिएको छैन। त्यो त स्वाभाविक हो। हामीले कर्णालीको कुराहरू गऱ्यौँ, रेमिट्यान्ससँग जोडिएका कुराहरू पनि गरिसकेका छौँ। विदेशका लागि आतुर भएका नेपाली युवाहरूको अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने वा भनौँ हुने गरेको भिड पनि त्यसैका हाम्रा प्रतीकात्मक सन्देश हुन्। ती संविधान र त्यस व्यवस्था र नेताहरूको व्यवहारको पनि अझै पनि व्यवस्थितबाट समानुपातिक हुन सकेको छैन। व्यवहारमा हामी यस्तै कुराहरूलाई पनि उल्लेख गरि नै सकेका छौँ श्रोता। अब हामी अब कार्यक्रमको अन्तिम चरणमा आइ नै सकेको छु श्रोता। अब जाँदा जाँदै दाइजुको विरोधमा सगरमाथामा पुगेकी एउटा चेलीको एउटा महिलाको छोटो प्रसङ्ग आजको कार्यक्रमको अन्तिम प्रसङ्गको रूपमा जोड्न चाहे। समाजमा दाइजु प्रथा अहिले पनि कृतिकै रूपबाट रहेको छ र यसका कारण दिनौ महिलाहरूको प्रताडना झेल्नु परिरहेको छ महिलाहरूले भने वर्षिनी कतिपय महिलाहरूले ज्यानै समेत गुमाउनु परेको छ। यस्तो प्रथा छिमेकी मुलुक भारतमा झनै ज्वरो गाडेर रहेको छ। त्यही दाइजुको कारण बिहे नभइसकेपछि एकजना भारतीय युवतीले सगरमाथा चढेर अनौठो विरोध प्रदर्शन गरेकी छन्। आफ्नो विवाह को कुरा चलेको केटा पक्षले 18 लाख भारू दाइजो मागिसकेपछि त्यसको विरोध गर्दै सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने उनले निधो गरिन्। आफ्नो बिहेको लागि दाइजोमा लाखौँ खर्च गर्नुको साटो त्यो पैसाले यात्रामा खर्च गर्ने निर्णय गर्दै उनले आरोहण यात्रा सुरु गरेकी हुन्। दाइजो प्रथाको विरोधमा सगरमाथा चढ्ने ती महिलाको नाम स्मिता गुङ्गे रहेछ। श्रोता, यो सँगसँगै बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसाइ यति नै। कार्यक्रम सुनेर साथ दिनुभएकामा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन्छु। भुलचुकको लागि माफी दिनुहोला। आउँदो सातासम्मको लागि म विनोदलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
नमस्ते नेपाल, नमस्ते नेपाल।